Voice of Shangri-La, the first Nepali community radio in South Australia, here at Radio Adelaide 101.5 FM for the latest in Nepali news, sport, literature, community events, and much more. Tune in to Voice of Shangri-La every Sunday night at 9:30 PM, only here at your local radio station, Radio Adelaide 101.5 FM.
श्रोताहरू नमस्कार, कार्यक्रम भोइस अफ साङ्ग्रिलामा म सञ्जय फेरि पनि उपस्थित भइसकेको छु। सदाको आइतबार चाहिँ 9:30 बजे यो कार्यक्रम आउने गर्छ रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत। र यति बेला श्रोताहरू तपाईँ भोइस अफ साङ्ग्रिला सुन्दै हुनुहुन्छ। श्रोताहरू, कार्यक्रम सुरुवात गर्न चाहन्छु, म चाहन्छु भन्दा पनि कार्यक्रमको बारेमा जानकारी गराउन चाहन्छु। सर्वप्रथम त सदा चाहिँ तपाईँलाई म देश विदेशमा भएका घटनाक्रमको बारेमा जानकारी गराउने छु समाचारबाट। त्यसपछि कार्यक्रममा विभिन्न कम्युनिटी अनाउन्समेन्ट अथवा सूचनाहरू, अनि त्यसपछि गएर मिठा मिठा गीत सङ्गीतका साथमा आज म यो कार्यक्रममा एकजना अतिथिसँग पनि कुराकानी गर्नेछु। उहाँको बारेमा म अहिले यहाँनिर केही पनि भन्न चाहन्न, किन भन्दाखेरि उहाँकै मुखबाट एकछिनमा म तपाईँहरूलाई उहाँको बारेमा जानकारी गराउनेछु। र श्रोताहरू, अब चाहिँ ढिलो नगरिकन म तपाईँहरूलाई अब आजको कार्यक्रम थालनी गर्न चाहन्छु समाचारबाट। समाचारको सुरुमा, नेपाली काङ्ग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 900 जन्म जयन्ती नेपाली काङ्ग्रेस र उसका भातृ संगठनले आज विभिन्न कार्यक्रम गरी मनाउँदैछन्। जयन्तीका अवसरमा काङ्ग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा विशेष कार्यक्रमको आयोजना गरेको छ। जिल्लाहरूमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको सो पार्टीले जनाएको छ। विक्रम सम्बत 2071 भदौ 24 गते भारतको बनारसमा जन्मिएका कोइरालाको क्यान्सर रोगका कारण 2039 साउन 6 गते निधन भएको थियो। 2015 सालमा भएको पहिलो आम निर्वाचनमा नेपाली काङ्ग्रेसले 2/3 मत ल्याएपछि उहाँ प्रधानमन्त्री बन्नुभएको थियो। राष्ट्रपति राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आदर्श बनाएका कोइरालालाई तत्कालीन राजा महेन्द्रले 2017 सालमा कु गरेर हटाएका थिए। पटक पटक जेल जीवन बिताएका बीपी प्रजातान्त्रिक समाजवादका सूत्रधार मानिनुहुन्छ। महेन्द्रले निर्वाचित सरकारलाई बर्खास्त गरेपछि भारत प्रवासमा गएका कोइराला 2033 सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको थियो। पछिल्लो समय नेपाली काङ्ग्रेसले बीपीको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई बिर्सँदै गएको आरोप लाग्ने गरेको छ। नेपाली राजनीतिमा बीपीलाई शालीन सुझबुझ र साहसी नेताका रूपमा चिन्ने गरिन्छ। साहित्यमा पनि उत्तिकै दखल राख्ने उहाँका सुम्निमा, नरेन्द्र दाई, तीन घुम्ती, दोषी चस्मा, हिटलर र यहुदी लगायतका कृतिहरू चर्चित छन्। गुल्मीमा आज बिहान बस दुर्घटना हुँदा कम्तीमा 13 जनाको मृत्यु भएको छ, 2 दर्जन यात्रु घाइते भएका छन्। तमघासबाट काठमाडौँ आउँदै गरेको LU-1-55-83 नम्बरको यात्रुवाहक बस हर्दिनेटा गाविस 6 लुम्छामा दुर्घटना भएको हो। 11 जनाको घटनास्थलमै र 2 जनाको उपचारका लागि पाल्पा ल्याउँदै गर्दा मृत्यु भएको जनाइएको छ। घाइतेमध्ये गम्भीर अवस्थाका 16 जनालाई उपचारका लागि पाल्पाको तानसेन ल्याइएको छ। तीमध्ये 16 जनाको मिशन अस्पताल र 5 जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ। बस सडकबाट झण्डै 300 मिटर तल खसेर भिरको रूखमा अड्किएको थियो। दुर्घटना लगत्तै प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए। नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले मुलुकको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि राष्ट्रिय सहमतिबाट संविधान सभा पुनर्स्थापना गर्न सकिने बताएका छन्। उनले संविधान सभाको पुनर्स्थापना अघि सहमति कायम गरेर राष्ट्रिय सहमतिको सरकार बनाउनु आवश्यक रहेको समेत प्रश्न पारे। नेपाल प्रेस युनियन रूपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले राष्ट्रिय सहमतिपछि बनेको सरकारले नै संविधानका विवादित मुद्दालाई टुङ्ग्याएर संविधान जारी गर्न सक्ने भएकाले राजनीतिक सङ्कटको भरपर्दो आधार संविधान सभा पुनर्स्थापना भएको बताए। उनले मुलुकमा अहिले रहेको संवैधानिक जटिलताबाट मुक्ति पाउन कानूनी बाटो मात्र नभएर राजनीतिक सहमति र निर्णय पनि जरुरी हुने भार भएकाले राष्ट्रिय सहमतिका लागि दलहरूबीच सहमतिको प्रयास जारी रहेको बताए। उनले संविधानका विवादित मुद्दामा सहमति गरेर संविधान जारी गर्ने र बाँकी मुद्दालाई जनमत संग्रहको माध्यमबाट टुङ्ग्याउन सकिने बताउँदै संघीयताको विषयमा हामी 6 प्रदेशको मुद्दालाई जनमत संग्रहमा लिएर जान्छौँ, एकीकृत माओवादी 10 प्रदेशको मुद्दा लिएर जाओस् भनेर हामीले एकीकृत माओवादी अध्यक्षसँग कुरा गरेका छौँ। प्रधानमन्त्री भट्टराईले सरकारमा आफू रहेर पनि आफूसँग राष्ट्रपति अदालत सेना प्रशासन संवैधानिक निकाय लगायत केही पनि छैन भन्नु हुकुमी शासन चलाउने सोच भएको उनको भनाइ थियो। नेता पौडेलले एकीकृत माओवादी प्रजातन्त्र लोकतन्त्र सिद्ध्याएर मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै त्यसलाई रोक्न लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। नेपाली जनताको हक अधिकार सुनिश्चित गर्न सरकारले तयार पारेका अध्यादेश राष्ट्रपतिले रोकेको भन्दै प्रधानमन्त्री बाबुराम भट्टराईले अध्यादेश रोक्नुको कारण सोध्नुपर्ने बताएका छन्। गृह जिल्ला गोर्खाको हार्मीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले आफू नेतृत्व सरकारले तयार पारेका अध्यादेश कार्यान्वयनमा राष्ट्रपतिले रोक्नुको कारण सोध्न जनतालाई आग्रह गरेका हुन्। लामो समय लगाएर सत्य निरूपण र बेपत्ता आयोग सम्बन्धी विधेयक ल्याएका अध्यादेश तयार पारेका थियौं। उनले भने राष्ट्रपतिले अध्यादेश रोकेका छन्, जनताले त्यसको कारण सोध्नु पर्यो। व्यवस्थापिका संसद नहुँदा संसारभरका मुलुकमा सरकारले नै अध्यादेश ल्याएर देश चलाउने गरेको भन्दै उनले आफू नेतृत्व सरकारले अध्यादेश तयार पारेर कुनै नयाँ काम नगरेको बताए। संसारभरको प्रक्रिया नै त्यही छ, हामीले के नराम्रो गर्यौं? उनले चेतावनी दिँदै भने हेरौँ त्यो अध्यादेश कहिलेसम्म रोकेर राखिँदो रहेछ। अध्यादेश पारित नभएसम्म शहीदको सपना पूरा नहुने भन्दै उनले शहीदहरूले नै अध्यादेशका विरोधीहरूको भविष्य निर्धारण गर्ने बताए। 7 मुख्य शिविरका 1,500 भन्दा बढी लडाकुले भर्ना छनौटका लागि आवेदन दिएका छन्। अस्ति र हिजो गरी 1,646 लडाकुले समायोजनका लागि सम्बन्धित शिविरमा फारम दर्ता गरेको विशेष समिति सचिवालयका निमित्त सचिव मधुविलास पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार हिजो सुर्खेतस्थित मुख्य शिविरमा 234, चितवनमा 202, नवलपरासीमा 155, रोल्पामा 106, सिन्धुलीमा 102, कलालीमा 99 र इलाममा 82 भर्नाका लागि आवेदन दिएका हुन्। यसअघि पहिलो दिन शुक्रबार 666 आवेदन दिएका थिए। मुख्य शिविरमा फारम भराउने क्रम सकिएपछि आजबाट सहायक शिविरमा काम थालिने सचिवालयले जनाएको छ। फारम भराउने प्रक्रियासँगै शारीरिक परीक्षा पनि लिइँदैछ। शारीरिक परीक्षा सकिएपछि स्वास्थ्य र लिखित परीक्षा हुनेछ। यसैबीच अवकाशमा जान चाहने लडाकुका लागि माग गरिएको रकम सरकारले अझै उपलब्ध गराएको छैन। रकम वितरणका लागि करिब 2,000 चेकमा हस्ताक्षर गरेर सम्बन्धित शिविरमा पठाइए पनि सरकारले रकम विनियोजनका लागि नीतिगत निर्णय समेत गरेको छैन। प्रहरी महानिरीक्षक नियुक्तिमा विवाद भएपछि मन्त्री परिषद बैठक बस्न सकेको छैन। मन्त्री परिषदले निर्देशन दिएपछि मात्र अर्थ मन्त्रालयले रकम विनियोजन गर्ने गर्दछ। अवकाशमा जान चाहने लडाकुलाई पर्सिबाट एकमुष्ट रकम सहित विदा गर्ने विशेष सहमतिको योजना मन्त्री परिषद बस्न नसक्दा प्रभावित हुने आशंका बढेको हो। सचिवालयले अवकाशका लागि 82,82,58,000 रुपियाँ माग गरेको छ। अफगानिस्तानमा विद्रोहीको आक्रमणमा ज्यान गुमाएका यहाँका एक युवकको परिवारले क्षतिपूर्ति स्वरूप पाएको सबै 1,00,000 अमेरिकी डलर अर्थात् 90,00,000 रुपियाँको शैक्षिक विकास अक्षय कोष स्थापना गरेको छ। कोषबाट प्लस टूमा अध्ययनरत 3 विद्यार्थीलाई मासिक 6,000 रुपियाँका दरले छात्रवृत्ति दिइनेछ। नामार्जुङ 1 ताङतिङका 35 वर्षीय थमन सिंह गुरुङकी श्रीमती 35 वर्षीय वन्दनाले यति ठूलो रकमको थमन म्याट छात्रवृत्ति कोष बनाएकी हुन्। गुरुङको एक अमेरिकी कम्पनीमा कार्यरत रहेका बेला अफगानिस्तानमा 3 अघि विद्रोहीको आक्रमणमा मृत्यु भएको थियो। कोषबाट गाउँकै 3 विद्यालयमा पढ्ने गरिब जेहानदार विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ। शनिबार कार्यक्रम आयोजना गरी 3 छात्रवृत्ति वितरण समेत गरियो। 6 अघि अक्षय कोष स्थापना गरिए पनि औपचारिक घोषणा शनिबार गरिएको हो। छात्रवृत्ति चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानले सञ्चालन गर्नेछ। तप्राङको महारुद्र सिक्लेसको अन्नपूर्ण र ताङतिङको हिमालय मिलन माविमा पढ्ने गरिब जेहानदार विद्यार्थीलाई यो दिइने प्रतिष्ठानका अध्यक्ष एवं अध्यक्ष डाक्टर हुमबहादुर गुरुङले बताए। उनका अनुसार दुई वर्षपछि विद्यार्थी सङ्ख्या बढाइनेछ। पूर्वी नेपालका विभिन्न शिविरमा रहेका 1,08,000 भुटानी शरणार्थीमध्ये 60,000 शरणार्थी अमेरिका पुगेका छन्। तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत उनीहरूलाई अमेरिका लगिएको हो। गत बिहेबार अमेरिका जाने शरणार्थीको सङ्ख्या 60,000 पुगेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगको कार्यालय र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन सङ्घ सङ्गठनको निकट सहकार्यमा अमेरिकाले पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीहरूलाई सन् 2007 पुनर्स्थापना गर्न सुरु गरेको हो। यस पुनर्स्थापना कार्यमा संलग्न अन्य राष्ट्रहरू अस्ट्रेलिया, क्यानाडा, नेदरल्यान्ड, डेनमार्क, नर्वे, न्युजिल्यान्ड र संयुक्त अधिराज्यले संयुक्त रूपमा यसबाहेक अन्य 11,000 शरणार्थीहरूलाई पुनर्स्थापना गरिसकेका छन्। पुनर्स्थापना कार्यक्रममा इच्छुक धेरैभन्दा धेरै भुटानी शरणार्थीलाई पुनर्स्थापना गर्नेतर्फ अमेरिका प्रतिबद्ध रहेको दूतावासले जनाएको छ। अब समाचारको अन्त्यमा खेलकुद सम्बन्धी समाचार। नेपालले मलेसियामा जारी वर्ल्ड क्रिकेट लिग डिभिजन 4 अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा डेनमार्क सामु 241 रनको लक्ष्य प्रस्तुत गरेको छ। क्वालालम्पुरस्थित किन्नरा मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर 240 रनको योगफल तयार पारेको हो। टोलीको स्कोर 50 रन हुँदा सुरुवाती 3 विकेट गुमाएको नेपालको इनिङ्स सम्मानजनक अवस्थामा पुर्याउन अनिल मण्डलले शतकीय पारी खेले। सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गर्ने 5 नेपाली खेलाडी बन्ने क्रममा उनले 8 चौका र 4 छक्काको मद्दतले 113 रन जोडे। यस्तै शरद भेसावकरले 27, ज्ञानेन्द्र मल्लले 26, वसन्त रेग्मीले 21, विनोद दासले 15, प्रदीप एरीले 11, पृथु बाँसकोटाले 7, सञ्जम रेग्मीले 4 र कप्तान पारस खड्काले 3 रनको योगदान गरे। शक्ति गौचन 5 रनमा अभिजित रहे। अमेरिका विरुद्ध शतकीय पारी खेलेका सुभाष खकुरेल आज भने पहिलो ओभरको दोस्रो बलमै डक आउट भए। बलिङतर्फ डेनमार्कका हमिद शाह र बिबी चावलाले समान 2-2 विकेट लिए। आजको नतिजासँगै नेपालको डिभिजन 3 प्रवेशको औपचारिकता पूरा हुनेछ। यसअघिका सबै 4 खेलमा जित हात पारेको नेपाल 8 अङ्कसहित तालिकाको शीर्ष स्थानमा रहेको छ।
रेडियो एडलेड 101.5 FM and live online.
हजुर श्रोताहरू, भर्खरै तपाईँहरूलाई मैले देश विदेशमा भएका घटनाक्रमको बारेमा जानकारी गराएँ एज अ न्युज। श्रोताहरू, अब कार्यक्रमको अर्को चरणमा म तपाईँहरूलाई मिठा मिठा गीत सङ्गीत र का साथमा मैले कार्यक्रमको सुरुवातमा भनेअनुसार पूर्व उद्घोष गरे बमोजिम मैले तपाईँहरूलाई एकजना अतिथिलाई यहाँ निम्त्याएको छु स्टुडियोमा, उहाँसँग कुराकानी गर्नेछु। अहिलेलाई भने म तपाईँहरूलाई श्रोताहरू तपाईँहरूलाई एउटा गीत प्रस्तुत गर्न जाँदैछु। तर त्यो गीत भने कस्तो छ भन्दा श्रोताहरू, आजभोलि अब नेपालमा चाडबाडको सिजन सुरु भइसकेको छ। यति बेला तिजको गर्मागर्मी छ नेपालमा र नेपाल बाहिर बस्ने सम्पूर्ण नेपालीहरूमा। नेपाली नारीहरूको महान चाड भनेर पनि यसलाई चिनिन्छ, तिज। यसै क्रममा म यहाँनिर एउटा तिजको गीत प्रस्तुत गर्दैछु। आजको कार्यक्रम सुरु गर्दैछु म यहाँ तिजको गीतबाट। श्रोताहरू, अहिलेलाई यो सुनौ। यो तिजको गीत तिजको दर शीर्षकमा रहेको यो गीत अहिलेलाई यहाँहरूका लागि। हजुर श्रोताहरू, भर्खरै तपाईँले सुन्नुभयो यो रमाइलो तिजको गीत। नेपालमा र नेपाल बाहिर बसिरहेका सम्पूर्ण नेपालीहरू यति बेला तिजको रमझममा रमिरहेका छन्। यसै गरी म स्वयं र भोइस अफ साङ्गिलाको तर्फबाट सम्पूर्ण नेपालीहरूलाई, देशमा नेपालमा अथवा नेपालभन्दा बाहिर बस्ने सम्पूर्ण नेपालीहरूलाई तिजको शुभकामना दिन चाहन्छु यसै अवसरमा। र अब म ढिलो नगरिकन यहाँनिर आजका विशेष अतिथि भनौँ, आजको भोइस अफ साङ्गिलामा भोइस अफ साङ्गिलाका पाहुनालाई म यहाँनिर श्रोताहरूमा आज प्रस्तुत गर्दैछु। दिदी, स्वागत छ तपाईँलाई कार्यक्रममा। दिदी, तपाईँको परिचय श्रोताहरूलाई तपाईँकै मुखबाट गराइदिनुहोस् न। मैले भन्दा पनि तपाईँले नै आफैले स्वयं परिचय दिँदा कस्तो होला?
हजुर, ठिकै छ। म खास भन्दा म आफूलाई कलाकार नै भन्न मन पराउँछु। म सर्वदा घिमिरे,
हजुर,
अझ अधिकारी पनि, हजुर, म चाहिँ कलाकारको उसबाट नामबाट भन्दा चाहिँ सर्वदा घिमिरे नै भन्न रुचाउँछु।
हजुर,
किनकि मेरो विवाहभन्दा अगाडि नै सुरु भएको थियो त्यो नाम चाहिँ मैले छोड्न सकेको छैन।
हजुर हजुर,
र छोड्न पनि चाहन्न। अनि त्यसपछि आएर अब म चाहिँ अस्ट्रेलिया आएको 5 वर्ष भयो।
हजुर,
एडिलेड आएको त मात्रै 5-6 महिना भयो।
हजुर हजुर,
र मैले अस्ट्रेलिया आएपछिको दिनहरूमा पनि प्रत्येक वर्ष आफ्नो एल्बमलाई जारी राख्ने, गीत गाउने, कला संस्कृतिलाई जोगाउने काम चाहिँ गरिराखेको छु।
हजुर, एकदमै राम्रो कुरा गर्नुभयो दिदी तपाईँले। तर अब यहाँनिर म चाहिँ एउटा अहिले हुन गइरहेको एउटा तपाईँहरूले तिजको प्रोग्राम अर्गनाइज गर्दै हुनुहुन्छ होइन, नेपाली कला साहित्य तथा कला संस्कृति तथा साहित्य प्रतिष्ठानको आयोजनामा 15 तारिकमा यो तिजको तिज फेस्टिभल इन एडिलेड भनेर कार्यक्रम गर्दै हुनुहुन्छ। अब यसको बारेमा विस्तृत रूपमा हाम्रा श्रोताहरूलाई तपाईँ आफै बताइदिनुहोस् न।
हजुर, हामीले यो कला संस्कृतिको यो संस्था चाहिँ हाम्रो सिडनीमा खुलेको हो।
हजुर,
यो चाहिँ म सिडनीमा हुँदा पनि म त्यहाँको चाहिँ मेम्बर थिएँ, त्यहाँ आफूले त्यही कला संस्कृतिको संस्थामा चाहिँ काम गरिराखेको र पोहोर परार पनि हामीले पहिलो साल पनि त्यसरी नै मनाउँदै आयौँ। अनि अहिले म यहाँ आउने बित्तिकै उहाँहरूले पनि के सल्लाह दिनुभयो भने हजुर जानुभयो, जाँदा जाँदै यो कला संस्कृतिको यो जुन हाम्रो गरिराखेको पाटो छ यसलाई नछोड्नु होला भन्नुभयो। मलाई पनि एकदमै जोगाइराख्न नै मन लागेको छ होइन, म आफू पनि कलाकार भएको नाताले गर्दा, र मैले एडिलेडमा आएर पनि त्यस्तै साथीहरू, त्यस्तै ग्रुप, यस्तो छ मेरो आफ्नो विचार, तिज मनाऊ के गर्ने कसरी गर्ने भनेर त्यसलाई चाहिँ अब पूर्णता दिनको लागि भनेर हामीले 8-9 जना हामी ग्रुप बनेका छौँ, कला संस्कृति तथा प्रतिष्ठानको सदस्यता पनि बनेका छौँ, र उहाँहरूले हेल्प पनि गर्नुभएको छ, एकदमै राम्रो सहयोग पनि पाएको छु मैले।
यो
सेप्टेम्बर 15 शनिबारको दिन हाम्रो 12 बजेबाट सुरु हुन्छ, र खास गरी हामीले तिज कार्यक्रम भनेर त उस गरेका छौँ, तैपनि खास मेन उद्देश्य भनेको सम्पूर्ण हाम्रो लोकल कलाकारहरूलाई समेटेर पप गाउने, लोक गाउने, आधुनिक गाउने, तिज गाउने, नाच्ने कलाकार, सबै खालको कलाकारहरूलाई समेटौँ भनेर हामीले लागेका छौँ।
हजुर, तपाईँले भनिहाल्नुभयो सबै खालका कलाकारहरूलाई, अब कस्ता के कस्ता प्रतिभाहरुको प्रस्तुति हुँदैछ त यो कार्यक्रममा
हजुर अब म आफै पनि दोहोरी गीत लोकगीत गाउने परे अब त्यसमा
हजुर तपाई त गायक हुनु नै भयो हैन त्यस बाहेक
हाम्रो अब पप गीत छ अब पप गाउने पनि हाम्रो यहीँबाट
कोले गाउँदै हुनुहुन्छ नाम याद छ तपाईलाई
लोकल कलाकारहरु परजिता गिलाल हुनुहुन्छ कुमार गुरुङ हुनुहुन्छ पालेन लामा हुनुहुन्छ हामी गाउने त हामी चार जना मात्र छौ
हजुर हजुर
अनि त्यसपछि नृत्यमा पनि हुनुहुन्छ बहिनीहरु रानी भट्टराई अनि त्यसपछि आएर प्रतिभा अनि रेणु लामा उहाँहरू ग्रुप हुनुहुन्छ साथै साक्षी मल्ल उहाँहरूको चाहिँ ग्रुप नै छ नृत्यको लागि पनि
र
उहाँहरूले पनि निकै मेहनत गरेर चाहिँ तयार गरिराख्नु भएको छ अब हेरौँ कार्यक्रम पनि हजुर
हजुर श्रोताहरू तपाईँहरूले थाहा पाइहाल्नु भयो नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको आयोजनामा सेप्टेम्बर 15 तारिक स्याटरडेका दिन तीज फेस्टिभल इन एडलेड हुँदैछ तपाईँहरू पनि त्यस कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ अनि श्रोता दिदी अर्को कुरा यो जस्तो तपाईँहरूले कार्यक्रम अर्गनाइज गर्दै हुनुहुन्छ के कस्तो व्यवस्था छ जस्तो इन्ट्रीको लागि केही शुल्क तिर्नुपर्ने छ या चाहिँ के कस्तो छ त्यो त्यसको बारेमा पनि जानकारी गराइदिनुहोस् न
हजुर हामीले राखेका छौँ इन्ट्रीको लागि $10 टिकट भनेर खास सुरुमा चाहिँ हाम्रो कस्तो भइराखेको थियो भने फ्री गरौँ भन्ने कुरा भएको थियो र हामीलाई खानेकुरा चाहिँ खासै दर खाने नै अब यो दर खाने भन्ने हाम्रो तिजमा चाहिँ दर खाने भन्ने चलन छ त्यो चाहिँ फ्री खुवाउने भन्ने चाहिँ हाम्रो विचार हामीलाई त्यो गर्नु मन लाग्यो र फ्री गर्दा पनि हामीलाई थोरै अब कतिजना हुनुहुन्छ त भन्ने कुराको चाहिँ ग्यारेन्टी नहुने हुनाले त्योबाट बरु केही चाहिँ अब स्टल राखौँ यो हामीले चाहिँ गरगहनाहरू श्रृङ्गारको सामान पनि बेचौँ अनि त्यसपछि आएको रकममा 50% हामीले हेल्प नेपाललाई सहयोग पनि गरौँ टिकटबाट आएकोबाट पनि हामीले त्यसरी नै हेल्प नेपाललाई पठाउँ जति उठ्छ जति आउँछ त्यसमा हामीले दरखाने प्रोग्राम चाहिँ फ्री गरौँ भनेर त्यसरी मिलाएका छौँ किनभने अब कतिजना आउनुहुन्छ भन्ने पहिला नै हामीलाई थाहा हुँदैन हामी त्यो अनुसारको खानाको इस्टिमेट गर्नुपर्ने हुन्छ त्यसैले गर्दा चाहिँ हामीले $10 हामीले राखेका छौँ
अब जस्तो $10 तपाईँहरूले टिकट दर राख्नु भएको छ होइन त्यस $10 जुन टिकट दर छ त्यसबाट 50% हेल्प नेपाललाई जान्छ भन्नुभयो
दर त्यो टिकट दरबाट जाँदैन होइन हाम्रो टिकट त हामीले खानातिर नै अब भनौँ न यसरी म्यानेज गर्नुपर्ने हुन्छ तर हाम्रो जुन श्रृङ्गारको सामान बेच्ने स्टल राख्ने भनेर हामीले त्यहाँलाई तोकेका छौँ त्यसबाट आएको चाहिँ 50% हामीले हेल्प नेपाललाई पठाउनेछौँ
अनि तपाईँहरूले हेल्प नेपाललाई पठाउने एउटा यो तपाईँहरूको आफ्नै सोच हो या हेल्प नेपालसँग पनि तपाईँहरूको केही कन्ट्याक्ट भएको छ
हेल्प नेपालसँग चाहिँ मेरो अब भनौँ न मैले पहिला पनि सिरा जिल्लामा आग लागि हुँदा पनि यो मेरो आफ्नै एल्बमबाट आएको रकम एल्बम मैले यहीँ अस्ट्रेलियामा 600-700 एल्बम बेचेँ अनि त्यसबाट आएको इन्कम चाहिँ मैले ठिक छ मेरो आफ्नो इन्ट्रेस्टको लागि पनि मेरो यो कला जोगाउनको लागि गाएको हो त्योबाट आएको जुन अब अलिकति रकम थियो जुन चाहिँ मैले नेपाली 20,000 चाहिँ त्यो दिएँ पनि त्यति बेला सिरा जिल्ला पठाइदिनु भयो उहाँहरूले त्यस पछाडि हाम्रो यो सेतीको चाहिँ जुन
सेतीको
बाढीको उस भएको बेलामा 5,000 चाहिँ अब थोरै अब जति आउँछ मैले त्यो क्यासेट बेचेर जति पाउँछु त्यो चाहिँ मैले पठाएँ त्यस पछाडि अहिले पनि उहाँहरूसँग सम्पर्कमै हुनुहुन्छ यति बेला पनि मैले पठाउँछु भनेर जानकारी दिइसकेको छु
हजुर एकदमै राम्रो सोच लिएर कार्यक्रम अर्गनाइज गर्दै हुनुहुन्छ सर्वदा दिदी अहिले चाहिँ एउटा फेरि म गीत प्रस्तुत गर्ने जमर्को गरिरहेको छु तपाईँकै एल्बमबाट एउटा म गीत प्रस्तुत गर्दैछु यहाँनिर गीतको शीर्षक छ खोलिदेऊ सानो मायाको पोको यो तपाईँको पछिल्लो एल्बम होइन
हजुर यो मेरो अहिलेको नयाँ एल्बम भन्नु
यसको यो गीतको बारेमा केही जानकारी गराइदिनुहोस् न कसरी यो सिर्जना भयो
यो त खास म शब्द पनि म आफैले लेखेको हो है
हजुर
अनि गाउनको लागि चाहिँ हाम्रो खुमन अधिकारीजीले गाउनु भएको छ अनि देवीजीले पनि साथ दिनुभएको छ मलाई
हजुर
खासै अब गीत त गीत सङ्गीतमा लागिसकेपछि लेख्ने बानी गाउने बानी अब यो त मेरो त इन्ट्रेस्टको कुरा भएको कारणले गर्दा पनि खास यो गाउँ पाखालाई अलिकति समेटेर त्यसरी लेखेको छु अनि यो अलिकति रमाइलो पाराको अब भनौँ न गाउँघरमा रोधीघर जाने रमाइलो गर्ने त्यस्तो खालको चाहिँ उसलाई जगाइराख्ने खालको चाहिँ मैले बनाएको छु यो गीतलाई
हजुर श्रोताहरू यो रमाइलो गीत यहाँनिर म प्रस्तुत गर्न जाँदैछु सर्वदा घिमिरे अधिकारीको आवाज र साथीहरूको आवाजमा अहिलेको लागि सुनौँ यो खोलिदेऊ सानो मायाको पोको शीर्षकको यो गीत Thank you.
सानो मायाको पोको शिक्षा बाँड्ने गुरु हजुर दुख बाँड्ने मित्र खोलिदेऊ सानो मायाको पोको माया लाउने यही हो उमेर सोह्र सत्र भित्र
साँच्चै हो र सानो मायाको पोको समयलाई चिन्नु पर्छ नगरेर बेरा हा खोलिदेऊ सानो मायाको पोको जोबान छँदैमा हो माया लाउने हेरा साँच्चै हो र
खोलिदेऊ सानो मायाको पोको कोइलीले गीत गाउँदा मयूरले नाचेको
हजुर श्रोताहरू तपाईँहरूलाई भर्खरै मैले प्रस्तुत गरेँ यो खोलिदेऊ सानो मायाको पोको पिरती लाउने छ साह्रै धोको यो एकदमै रमाइलो दोहोरी गीत यहाँनिर मैले प्रस्तुत गरेँ श्रोताहरू आशा छ तपाईँहरूलाई मन पर्यो होला श्रोताहरू म तपाईँहरूलाई जानकारी गराइहालौँ तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिलाका आवाजहरू यति बेला स्टुडियोको घडीमा 10 बजेर रातिको 10 बजेर 2 मिनट गएको छ श्रोताहरू अनि तपाईँहरूको साथमा छु म सञ्जय र तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिला रेडियो एडलेड 101.5 MHz को तरङ्ग मार्फत र यति बेला म यहाँनिर कुराकानी गर्दैछु सर्वदा घिमिरे अधिकारीज्यूसँग दिदी म फेरि पनि त्यही प्रसङ्ग जोड्न चाहन्छु यहाँनिर जस्तो तपाईँहरूले यो तीज प्रोग्राम गर्दै हुनुहुन्छ होइन, तीज फेस्टिवल इन एडिलेड भनेर. यो जस्तो यो टिकट जुन बेच्दै हुनुहुन्छ तपाईँले, टिकटको अवस्था के छ भनौँ न, बिक्री भइसक्यो, सीमित छ श्रोताहरूलाई अहिले, यदि रेडियो सुनेर बसिराख्नु भएको श्रोताहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ टिकटको बारेमा?
हजुर, टिकट खास त हामीले चाहिँ टिकट अलिकति सीमित नै बनाएका छौँ होइन. अब खासै एडिलेड सानो ठाउँ, अब कति भइन्छ के हुन्छ भन्ने खालको पहिला हाम्रो ऊ पनि भएन, अनि त्यस कारणले गर्दा टिकट पनि सीमित नै छ अहिले चाहिँ. अब खासै हामीले डोरमा चाहिँ टिकट बेच्ने भन्ने खालको पनि राखेका छैनौँ फेरि यसमा चाहिँ. पहिला नै
जे जति पहिल्यै बिक्री हुन्छ त्यही मात्रै बिक्री हुन्छ,
त्यो अनुसार नै हामीले अब खानाको प्लान गर्नुपर्ने यताउता छ, त्यसले गर्दा डोरमा चाहिँ हामीले टिकट सेल गर्दैनौँ.
हजुर, अनि अहिलेसम्म कति जति टिकट बिक्री भइसक्यो?
अब म आफूसँग भएको चाहिँ त म आफूले भन्न सक्छु होइन, अब साथीहरूले लानु भएको पनि हामीले
मोटामोटी तपाईँलाई केही आइडिया छ कति जति कतिको अनुमान गर्नु भएको छ?
खास हामीले अनुमान गरे कि 150 टिकट बेच्ने, 150 भन्दा बढीको अनुमान होइन, र अब 200 जति हल अट्ने हामीले हल पनि त्यो नर्थ एडिलेडको कम्युनिटी हललाई चाहिँ युज गरेका छौँ.
हजुर, तपाईँ जस्तो तपाईँले टिकटको बारेमा जानकारी गराउनुभयो र अझ श्रोताहरूलाई विस्तृत रूपमा चाहिँ त्यो कहाँनिर हुँदैछ होइन, स्थानको बारेमा पनि जानकारी गराइदिनुहोस् न.
हजुर, यो नर्थ एडिलेड को कम्युनिटी हल,
हजुर, त्यो
176 ट्रिनिटी स्ट्रीट,
हजुर, 176 ट्रिनिटी स्ट्रीटमा. हजुर, श्रोताहरू तपाईँहरूले थाहा पाइहाल्नुभयो, यो तीज फेस्टिभल इन एडिलेड 15 सेप्टेम्बर 15 शनिबारका दिन कति बजीदेखि भन्नुभयो दिदी,
12 बजेदेखि
4 बजेसम्म तपाईँहरूले आफ्नो एउटा समय तोक्नु भएको छ. श्रोताहरू, तीजको गर्मा गर्मीमा तपाईँहरू पनि तीजसँग तीजको गीतहरूमा नाच्न गाउन रमाउन चाहनुहुन्छ भनेदेखि कार्यक्रममा जानुहोस्,
एकदमै वेलकम छ.
अनि दिदी, अब म अलिकति प्रसङ्ग बदल्न चाहन्छु. अहिलेसम्म त हामीले अब यो तपाईँहरूले गर्न लागेको कार्यक्रमको बारेमा कुराकानी गऱ्यौँ होइन, श्रोताहरूलाई जानकारी गरायौँ, तर अब चाहिँ म तपाईँलाई अलिकति प्रसङ्ग बदलेर तपाईँको अब यो गायकी तपाईँको साङ्गीतिक एउटा यात्राको बारेमा कुराकानी गर्न जाँदैछु भनौँ न. अब तपाईँ कहिलेदेखि गायन क्षेत्रमा लाग्नुभयो?
हजुर, मैले गाउन खास रेकर्ड गरेर नै गाउन सुरु गरेको त 2045 हो.
हजुर,
मैले सुरुमा चाहिँ पोखराबाट रेडियो नेपालबाट चाहिँ नाटकहरू यस्तोमा चाहिँ अभिनय गर्थेँ, अनि त्यस पछाडि बिस्तारै मलाई हरिदेवी दिदीको, बिमा दिदीको चाहिँ स्वर सुन्दा, यसो उहाँहरूले गाएको सुन्दा गुनगुनाउनु मन लाग्यो, त्यस पछाडि उहाँहरूकै प्रेरणाबाट चाहिँ मैले आफैले गीत रेकर्ड गर्न थालेको हो.
हजुर, पहिलो याद छ कुन गीत रेकर्ड गर्नुभएको थियो पहिलो?
मेरो पहिलो गीत मलाई याद चाहिँ छ होइन, तर यो गुरुङ भाषा मगर भाषाको गीत हो मैले गाएको सबभन्दा पहिलो रेकर्ड मेरो, त्यसैले त्यो गाउन चाहिँ मैले सक्दिनँ, मैले के भनेर गाएँ पनि मलाई थाहा छैन होइन, मैले बुझेको थिइनँ.
तर गीत चाहिँ गाउनु भयो तर अलग भाषामा, मगर भाषामा गीत गाउनु भयो र तपाईँलाई याद छ गीत, तर अहिले गाउनलाई याद छैन. ल ठिकै छ, तपाईँलाई त्यो तपाईँले पहिलो गीत त मगर भाषामा गाउनु भएको रहेछ, ठिकै छ. त्यो पछिको अरू?
हजुर, त्यस पछाडि चाहिँ मैले मिनी बस रोकौँला भन्ने हाम्रो बिन खातीजीको अहिले मेरो यस एल्बममा पनि सङ्गीत उहाँले दिनुभएको हो, उहाँको चाहिँ मिनी बस रोकौँला भन्ने एल्बममा एउटा गीत गाउने मौका दिनुभएको थियो.
हजुर,
त्यस पछाडि मैले आफूले नै आफ्नै एल्बम निकाल्ने
सम्झना छ त्यो गीत तपाईँलाई अहिले, यदि श्रोताहरूलाई मैले सुनाइदिनुहोस् भनेर रिक्वेस्ट गरेँ भने सुनाउनलाई याद छ?
ओडिङ त खासै आउँदैन होइन, खासै याद छैन, त्यो उहाँको एल्बम पनि धेरै पुरानो भइसक्यो, 12-15 भइसक्यो.
कति सालदेखि सुरु गर्नुभएको थियो तपाईँले?
अब त्यो मैले 45 नै रेकर्ड भएको थियो गुरुङ भाषा मगर भाषाको चाहिँ गीत, 45 होला सायद, 45 हो जस्तो लाग्छ मलाई, त्यो उहाँको मिनी बस्रो गाउँला भन्नेमा पनि गीत गाएको.
हजुर हजुर,
त्यसपछि 59 आएर मैले डेरा सर्या छु भन्ने आफ्नै एल्बम निकालेँ.
हजुर, त्यो चाहिँ तपाईँको दोस्रो एल्बम थियो?
मेरो पहिलो एल्बम डेरा सर्या छु.
ए, पहिलो एल्बम डेरा सर्या छु 2059
हजुर.
अनि कतिको सफल भयो त्यो तपाईँको एल्बम?
त्यति बेला चाहिँ हाम्रो अहिलेको जस्तो यस्तो धेरै कम्पिटिसन त त्यति बेला पनि थियो, तर अहिले त अब भिजुअल भन्छौँ होइन, हामी त भिडियो बनाउने, भिडियोको
कम्पिटिसन
त्यति बेला भिडियो थिएन, हामीले त्यति बेला भिडियो गरेर यताउति गर्ने चाहिँ गर्थेनौँ, क्यासेटमा निस्किन्थ्यो, त्यो राम्रो भएको थियो जस्तो लाग्छ मलाई अझ अहिलेको उसमा हेर्दा. त्यति बेलाको गाउँघरमा चाहिँ उहाँहरूले जुन गीतलाई सुन्ने रर इन्ट्रेस्ट हुन्थ्यो नि त्यो बढी थियो थियो चक्का किन्नुहुन्थ्यो सुन्नुहुन्थ्यो तर अहिले चाहिँ अलिक गाह्रो छ अहिले धेरै अब नेटबाट चाहिँ इन्टरनेटको सुविधाले गर्दा पनि
यो पक्कै पनि दिदी नेपाली गीत सङ्गीतको स्थिति भने अलिकति खस्कन्दो छ जति अहिलेसम्म भनौँ न जति पनि इन्टरभ्यूहरू सुन्न पाइन्छ गायक गायिकाहरूको उहाँहरू भन्ने गर्नुहुन्छ यो गीत सङ्गीतमा मात्रै लागेर जीविकोपार्जन गर्न गाह्रो छ भन्नुहुन्छ तपाईँ के भन्नुहुन्छ यसमा
त्यो त पक्कै हो तर अलिकति भनौँ हामीलाई त हामी विदेशमा छौँ अलिकति अरू अरू कुरा पनि कामको पनि सिलसिलाले गर्दा त्यतातिर मात्र ध्यान दिन सक्दैनौँ जो यस कला क्षेत्रमा लाग्नु भएको छ त्यही फिल्डमा काम गरिराख्नु भएको छ नेपालमै बसेर अथवा त्यसमै मात्रै ध्यान दिएर गर्ने हो र अलिकति राम्रो खालको नै निकाल्ने हो भने त फेरि त्यसबाट राम्रो पनि भइराखेको छ
तर भन्न सुन्नेमा सुन्नमा आउँछ नि त होइन प्रायः अब राम्रै चलेका गायक गायिकाहरू पनि कतिपय अब मौका पाएको अवस्थामा गायक गायक भनौँ न गायन सङ्गीतलाई छोडेर अरू कुनै पेसा अप्नाउन बाध्य हुने
त्यो गायनबाट नै म अब यस्तो गर्छु भन्ने खालको प्लान बनाएर गर्न अलिकति गाह्रो गाह्रो नै छ अहिलेलाई चाहिँ
कस्तो छ भन्दाखेरि अहिले मैले सुने बुझेअनुसार नेपालको साङ्गीतिक क्षेत्रको ऊ चाहिँ अब जस्तो पहिला चाहिँ शोकको हिसाबमा आउने होइन
हजुर
शोकको हिसाबमा आउने तर अब त्यसलाई एक दुईवटा एल्बम निकाल्यो एक दुईवटा गाना गायो गीत गायो त्यसपछि अलिकति नाम चल्छ तर अब जीविकोपार्जन गर्नलाई होइन चलाउनलाई त केही न केही त पेसा गर्नु पऱ्यो त्यो अनि त्यसको लागि चाहिँ अब गीत सङ्गीतलाई भनौँ न एउटा साइडमा राखेर अरू कुनै व्यवसाय गर्नुपर्ने अवस्था छ त्यस्तै अब कतिपय गायक गायिकाहरू विदेशी नै पनि भएको छ
तपाईँ
तपाईँ अब स्वयं यहीँ हुनुहुन्छ होइन जस्तै अब पहिला नेपालमा हुँदा जस गीतहरू गाइराख्नुहुन्थ्यो त्यही गर्नुहुन्थ्यो तर कारणवश विदेशिनु भयो तर विदेशमा आएर पनि नेपाली गीत सङ्गीतलाई बिर्सिनु भएको छैन
मलाई जहाँसम्म लाग्छ म चाहिँ दुई तिन वर्षको ग्यापमा भए पनि एउटा एउटै एल्बम चाहिँ निकालिराख्छु भन्ने म आफूलाई चाहिँ छ होइन कन्टिन्युटी दिइराख्छु म त्यसलाई चाहिँ स्टप गर्दिनँ
हजुर
आफूलाई चाहिँ त्यो छ अब हेरौँ समयले कसरी कतिको
त्यो एकदमै सकारात्मक सोच हो दिदी किन भन्दाखेरि नेपाली गीत सङ्गीत हामी नेपालीहरू जहाँ भए पनि होइन आफ्नो नेपाली कला संस्कृति नेपाली भाषालाई माया गर्नुपर्छ जगेर्ना गर्नुपर्छ
हजुर
यसै क्रममा म अर्को एउटा यहाँनिर गीत प्रस्तुत गर्न जाँदैछु दिदी यहाँनिर हेमन्त शर्माको आवाजमा रहेको छ यो गीत यदि तपाईँ कसैलाई सुनाउन चाहनुहुन्छ भनेदेखि
खासै स्पेसल उहाँ यहाँ भन्ने भन्दा नि सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई नै सुनाउन चाहन्छु उहाँले सुनिदिनु भयो भने अझ खुसी धेरै खुसी लाग्छ नेपाली गीत सुनिदिनु भयो भनेर मलाई चाहिँ
हजुर श्रोताहरू पक्कै पनि नेपाली गीत सङ्गीतलाई माया गर्नुपर्छ नेपाली भाषा संस्कृतिको जगेर्ना गर्नुपर्छ यसै क्रममा म यहाँनिर प्रस्तुत गर्दैछु के माया गर्नुहुन्न र हेमन्त शर्माको आवाजमा अहिलेको लागि सुन्नुहोस् यो गीत
मायाले मन फुकाए सीतालु रतिको पालुवा त्यो मनमा सर्नु हुन्न र के माया गर्नु हुन्न र तिमी झर्नु हुन्न र के माया गर्नु हुन्न र मुखले नाइ 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 भनेर भनेनी मनले जाउ 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 भनेको छ भने नजिकै पर्नु हुन्न र के माया के माया के माया गर्नु हुन्न र मायाले बाँधिएको छ भने यो जिन्दगी के माया गर्नु हुन्न र के माया गर्नु हुन्न र
हजुर श्रोताहरू, हेमन्त शर्माको आवाजमा भर्खरै मैले यहाँहरूका लागि प्रस्तुत गरेँ के माया गर्नुहुन्न र एकदमै रमाइलो गीत थियो श्रोताहरू। पक्कै पनि आशा छ पक्कै पनि तपाईँहरूले इन्जोय गर्नुभयो होला यो गीत। श्रोताहरू, यहाँनिर म कुराकानी गर्दैछु सर्वदा घिमिरेज्यूसँग। फेरि पनि म कुराकानीकै प्रसङ्ग जोड्न चाहन्छु। दिदी, जस्तो तपाईँ धेरै भनौँ न 2045 सालदेखि नै यो गीत क्षेत्रमा सङ्गीत क्षेत्रमा लाग्नुभएको छ, कस्तो खालको भनौँ न अब तपाईँको गीत सुन्दा पनि लोकगीतलाई नै बढी अँगालिएको जस्तो महसुस भयो मलाई, किन दिदी?
हजुर, मैले चाहिँ लोकगीत मात्रै नै गाएको छु अहिलेसम्मलाई, र म आफूलाई पनि चिनाउँदा पनि लोक गायिका भनेरै चिनाउन चाहन्छु, किनभने म लोकगीतै गाउँछु, धेरै लोकगीतै मन पराउँछु पनि।
हजुर, तर पछिल्लो एल्बममा चाहिँ तपाईँले लोकगीतलाई मात्रै नभएर एउटा स्वदेश गानलाई पनि समेट्ने कोसिस गर्नुभयो।
हजुर, यो चाहिँ कस्तो हुँदो रहेछ भने नेपालमै बस्दा चाहिँ मलाई यो राष्ट्रिय गान राष्ट्रिय गीत गाउँछु भन्ने जस्तो चाहिँ आफूलाई फिल हुन्थेन होइन। अब अहिले विदेश आइसकेपछि झनै नेपालको माया चाहिँ बढी लागेको हो, अथवा केही लेखुँ लेखुँ लाग्ने नेपालको बारेमा र गाउँ गाउँ लाग्यो। त्यसपछि यो चाहिँ मेरो आफ्नै हस्बेन्डले नै लेख्नु भएको छ यो शब्द पनि।
हजुर,
उहाँको आफ्नै शब्द हो,
नाम
हजुर उहाँ राजेश अधिकारी,
राजेश अधिकारीज्यूले लेख्नु भएको गीत,
उहाँ आफैले लेख्नु भएको गीत हो यो। अनि उहाँले भन्नुभयो यसो हेर न यसलाई पनि यो हुन्छ भने यसो रेकर्ड गर्नुहुन्थ्यो भन्नुभयो। त्यसपछि हामी दुवैको मनमा लाग्यो होइन यस्तो गीत त हामी विदेश बस्नेहरूले लेख्दा गाउँदा हुन्छ, अब त्यो बजार जाने नजाने चल्ने नचल्ने भन्दा नि हाम्रो मनको कुरा हामीले व्यक्त गर्न सक्छौँ भनेर त्यो अनुसार मैले मेरो आफ्नो सङ्गीत गर्ने सङ्गीतकार दाईलाई देखाएँ अनि उहाँले भन्नुभयो यो त राम्रो छ, यो गीत त वर्डिङहरू पनि राम्रो छ, हुन्छ एकदमै हुन्छ, किन नहुनु भन्नुभयो। त्यसपछि मैले पनि अब म कोसिस गर्छु, अब यो थोरै आधुनिक पाराको छ, कोसिस गर्छु, मैले सकिनँ भने अरू सक्ने अलि राम्रो कलाकारलाई दिउँला, अब म आफूले सक्दासम्म आफै गाउँछु यो, किनभने राष्ट्रिय गीत भएको कारणले गर्दा पनि भनेर।
हजुर, तर राष्ट्रिय गीत अब दो एउटा लोक गायकले एउटा कुनै अब अलिकति भिन्न किसिमको गीत गाउनु भयो होइन, एउटा कोसिस गर्नुभयो, त्यो पनि अझ नेपालका एकजना चर्चित गायकसँग दीपक लिम्बूसँग होइन, कस्तो अनुभव रह्यो त्यो?
मलाई चाहिँ उहाँसँग गीत गाउँदा चाहिँ कस्तो लाग्यो भने धेरै कुरा सिकेँ पनि, उहाँसँगै उभिएर गीत गाउँदा आफूलाई चाहिँ ए मैले गाउन सक्दो रहेछु भन्ने खालको त्यस्तो फिल पनि भयो एकचोटि चाहिँ। त्यसपछि उहाँले भन्नुभयो सर्वदाजी हजुरले यहाँनिर यस्तो गर्नुहोस्, उहाँले धेरै कुराहरू सिकाउनु भयो, किनभने हामी लोकगीत गाइराखेको मान्छेलाई आधुनिक गीतको बारेमा चाहिँ त्यति ज्ञान पनि थिएन मलाई होइन, अब कति ठाउँमा स्वर यता घुमाउनुहोस् यसो गर्नुहोस् त्यस्तो धेरै नघुमाउनुहोस् भन्नुहुन्थ्यो उहाँले, धेरै सिकाउनु भयो मलाई। र पछि आएर हामीले जुन भिजुअल गऱ्यौँ त्यही गीतको हामीले चाहिँ भिडियो बनाउनको लागि जाँदा उहाँले भन्नुभयो मलाई यो गीतको भिडियोमा बस्न मन लागेको छ भन्नुभयो। प्रायः जस्तो हाम्रो कलाकार साथीहरूले त्यति बस्नको लागि खोज्नुहुन्न, हामी आफैले खोजेर ल्याउँछौँ, तर उहाँलाई चाहिँ यो गीत मन परेकै कारणले हो कि जस्तो लाग्छ मलाई पनि, म यो गीतमा बस्छु म आफै भिडियोमा बस्छु भनेर उहाँ भिडियोमा पनि बस्नु भएको छ। र पछि आएर चाहिँ उहाँले भन्नुभयो हजुरलाई चाहिँ मैले माने भन्नुभयो, अनि किन र भनेर मैले सोद्धा चाहिँ उहाँले भन्नुभयो कि होइन गाउनु यतिको गाउन सक्नु भनेको राम्रो हो लोक गाएको तपाईँ, त्यसमा पनि अब 8 वर्षपछि मैले आएर अहिले अहिले अर्को एल्बम गरेँ, 8 वर्षको ग्याप भनेको मेरो स्वरले अर्कै रूप लिइसकेको छ त्यस्तो भएको थियो, अनि गएर प्र्याक्टिस धेरै गरेँ अब यतिकोसम्म गाएँ, अब लाग्छ कि अलिकति अलिक कन्टिन्युटी दिएँ भने अलिक गर्न सक्छु जस्तो लाग्छ अझै पनि।
हजुर हजुर सर्वा दिदी, तपाईँले तपाईँको पछिल्लो एल्बममा रहेको यो गीत नेपाली हामी
हामी
नेपाली जहाँ भए पनि भन्ने गीत मैले यो भोइस अफ साङ्गिलामा विगतका कार्यक्रमहरूमा बजाइसकेको छु, आज पनि म समय रहेसम्म म तपाईँ यो गीत बजाउने कोसिस गर्नेछु। र दिदी अब कार्यक्रममा धेरै समय बाँकी छैन, थोरै मात्रै बाँकी समय बाँकी छ, यहाँसम्म आइदिनु भयो होइन, अब फेरि पनि म प्रसङ्ग तपाईँको तिज प्रोग्रामकै बारेमा जोड्न चाहन्छु, के भन्न चाहनुहुन्छ श्रोताहरूलाई यति बेला रेडियो सुनेर बसिराख्नु भएका श्रोताहरूलाई त्यो तिज कार्यक्रमको बारेमा?
खास त अब तिज कार्यक्रम भनेको हामीले आफ्नो कला संस्कृतिलाई भुल्नु हुँदैन, जोगाइराख्नुपर्छ भनेर नै मैले यो यसलाई चाहिँ कन्टिन्युटी दिउँ भनेर साथीहरू सबैलाई भने पनि यो आवाज मात्रै मैले उकाएको थिएँ, सबैजनाले हेल्प गर्नुभयो, त्यसमध्ये पनि हाम्रो चाहिँ स्पोन्सर गर्नेहरू हाम्रो उहाँहरू पनि हुनुहुन्छ, स्पोन्सर दाताहरू पनि हुनुहुन्छ, त्यसमध्ये वाग्ले इन्टरप्राइजेस हाम्रो आशिष भाइले धेरै हेल्प गर्नुभएको छ, मलाई एकदमै खुसी पनि छ त्यसमा। अझै अब कार्यक्रम सफल हुनु बाँकी नै छ, कार्यक्रम त आउँदैछ, अनि त्यसपछि आएर सगरमाथा रेस्टुरेन्ट हाम्रो दीपक विष्ट दाइले उहाँले पनि धेरै सरसल्लाहहरू दिइराख्नुहुन्छ यसरी गर यसरी गर्दा हुन्छ भनेर, र उहाँ पनि स्पोन्सरमा नै हुनुहुन्छ, स्पोन्सर गर्नुभएको छ उहाँले पनि। र यस्तै गरेर हाम्रो काठमाडौँ प्यालेस अनि त्यसपछि हाम्रो नेपाली ग्रोसरी सप उहाँहरूले पनि सहयोग गर्नुभएको छ यसमा, र हाम्रो फिस्टेल बफेट रेस्टुरेन्ट जुन यो नयाँ छ उहाँहरूले पनि सानो ठुलो जस्तो सक्छौँ हामी गर्छौँ भन्नुभयो, उहाँहरूले पनि सहयोग गर्नुभएको छ, र उहाँहरूलाई चाहिँ म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, र म आफूले सोचेको भन्दा पनि अझ धेरै सहयोग पाएँ भन्ने चाहिँ म आफूलाई लागिरहेको छ। र श्रोताहरूलाई पनि के भन्न चाहन्छु भने आउनुहोस् एकचोटिलाई हेर्नुहोस् कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोस् होइन, हामीहरूले पनि सुधार्ने मौका पाउँछौँ, हामी लोकल आर्टिस्टहरूलाई पनि केही गर्ने मौका दिनुहोस् पनि, हजुर सपोर्ट पनि हुन्छ, स्टेजमा गएर नउभिएका साथीहरूलाई उभिनको लागि एउटा प्रेरणा पनि हुन्छ, एकचोटिलाई हेरेर अनि त्यसपछि त्यसलाई मूल्याङ्कन गरिदिनु होला भन्ने चाहिँ अनुरोध गर्न चाहन्छु मैले।
हजुर श्रोताहरू, अहिले हामी यहाँ कुराकानी गर्दै थियौँ सर्वदा घिमिरे अधिकारीज्यूसँग, र श्रोताहरू यो तिजको कार्यक्रम हुँदैछ, तिजको अहिले माहौल एकदमै तातिरहेको छ नेपाल र नेपाल बाहिर पनि। श्रोताहरू कार्यक्रममा अर्को अब एउटा अर्को एउटा यहाँनिर यस्तै तिज सम्बन्धी नै जानकारी गराउनु पर्ने भएको छ, नेपाली पाठशाला एडिलेडको आयोजनामा सेप्टेम्बर 16 हजुर यो अर्को तिजको कार्यक्रम हुँदैछ एडिलेडमा, सन्डे आइतबारका दिन दरखानी कार्यक्रम आयोजना गरिँदैछ। श्रोताहरू, $10 प्रवेश शुल्क राखिएको उक्त कार्यक्रमबाट उठेको सबै रकम आमा घर नेपाललाई सहयोगार्थ पठाइने आयोजकले जनाएको छ, जानकारी गराएको छ। श्रोताहरू, यो तिज नेपाली पाठशाला एडिलेडको आयोजनामा हुने गइरहेको तिज कार्यक्रम फुलाटन रोडको पुलरस एभिन्यूको स्काउट हलमा हुँदैछ सेप्टेम्बर 16 तारिक आइतबारका दिन। श्रोताहरू, र योभन्दा अगाडि सेप्टेम्बर 15 तारिक शनिबारका दिन चाहिँ नेपाली तिज फेस्टिभल इन एडिलेड भनेर हुँदैछ, त्यो चाहिँ नर्थ टेरेसमा हुँदैछ। श्रोताहरू, तपाईँहरू त्यहाँनिर जानुहोस्, रमाइलो गर्नुहोस्, तिजको यो रमाइलो चाडपर्वको मौसम छ त्यसमा तपाईँहरू सहभागी हुनुहोस्, यही नै भन्न चाहन्छु। अहिलेका लागि सर्वदा दिदी, तपाईँ रेडियो स्टेसनमा आइदिनु भयो, यहाँसँग आएर आफ्ना गीत सङ्गीतको बारेमा जानकारी त गराउनु भयो, आफूले आफूले गाएका, त्यसबाहेक पनि तपाईँको कार्यक्रमको बारेमा जानकारी गराउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
हजुर, हजुरहरूलाई पनि यस कार्यक्रममा आउने मौका दिनुभयो, बोल्ने मौका दिनुभयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु।
हजुर श्रोताहरू, अहिले हामी कुराकानी गर्दैथ्यौँ सर्वदा घिमिरेज्यूसँग, र श्रोताहरू म फेरि अर्को एउटा यहाँनिर जानकारी गराउन चाहन्छु। भोलि मन्डे अर्थात् 10 तारिकका दिन कन्सर्ट हुँदैछ एडिलेडमा, जसमा नवीन के भट्टराई, जेम्स प्रधान र सञ्जीव सिंह आउँदैछन्। भोलि साँझ 6:30 बजीदेखि यो ह्यान्डमासमा हुँदैछ। श्रोताहरू, नेपाली आर्टिस्टहरू नेपालदेखि आउनुभएको छ कन्सर्टको लागि, र यसै क्रममा म नेपाली भोलि हुन गइरहेको कन्सर्टको एकजना आर्टिस्टले गाउनुभएको गीत, नवीन के भट्टराईको आवाजमा रहेको तिमीलाई म दो बाटोमा अब चाहिँ कुर्ने छैन, अहिलेका लागि प्रस्तुत गर्दैछु यो गीत।
जिन्दगी नै सुम्पेको थिए, दुई चार कदम साथ हिँडी तिमीले हात छोडिदियो, हृदयमा राखी तिमीलाई, जिन्दगी नै सुम्पेको थिए, दुई चार कदम साथ हिँडी तिमीले हात छोडिदियो, आँखा भरि भ्रम बोकी अब चाहिँ हिँड्ने छैन, तिमीलाई हृदयमा अब चाहिँ राख्ने छैन।
हजुर श्रोताहरू, कार्यक्रम सुन्दै हुनुहुन्छ भोइस अफ साङ्ला रेडियो एडलेट 101.5 MHz र म तपाईँहरूको साथमा छु सञ्जय। र श्रोताहरू, कार्यक्रममा अब त्यति धेरै समय बाँकी छैन, मसँग करिब करिब 3-4 मिनट मात्र बाँकी छ। श्रोताहरू, यो फेस्टिभल स्टेट साउथ अस्ट्रेलियामा यतिखेर फेस्टिभलै फेस्टिभलको माहौल छ, आफआफ्नो विन्टर सकिएर स्प्रिङ सुरु भएको छ, र यो स्प्रिङ सिजनलाई यहाँनिर भन्ने गरिन्छ एउटा फेस्टिभल सिजन पनि भन्ने गरिन्छ, र यसै गरेर नेपाली कम्युनिटीमा पनि फेस्टिभलको टाइम छ, भोलि मात्रै हुन गइरहेको छ। 3-3 जना नेपाली आर्टिस्टहरू आउँदै हुनुहुन्छ नेपालबाट कन्सर्टको लागि, नवीन के भट्टराई, सञ्जीव सिंह र जेम्स प्रधान। श्रोताहरू, भोलि साँझ 6:30 बजेदेखि यो कार्यक्रम सुरु हुँदैछ, कन्सर्ट हुँदैछ, तपाईँहरू त्यसमा सहभागी हुन चाहनुहुन्छ भनेदेखि भोलि तपाईँहरू त्यहाँ जान सक्नुहुन्छ। ह्यान्डमासमा हुँदैछ यो कार्यक्रम कन्सर्ट, र यसै गरी म फेरि पनि दोहोऱ्याउन चाहन्छु, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको आयोजनामा सेप्टेम्बर 15 तारिक शनिबारका दिन तिज फेस्टिभल हुँदैछ नर्थ टेरेसमा, र यसै गरी नेपाली पाठशाला एडिलेडको आयोजनामा सेप्टेम्बर 16 तारिक सन्डेका दिन दरखाने कार्यक्रम हुँदैछ, यो अर्को तिजको कार्यक्रम हो नेपाली पाठशाला एडिलेडको आयोजना गरेको। श्रोताहरू, यस कार्यक्रमबाट उठेको रकम आमा घर नेपालमा सहयोगार्थ पठाइने जानकारी हामीलाई आएको छ, र नेपाली पाठशाला एडलेड ले अर्गनाइज गरेको यो तीज कार्यक्रम दर्खानी कार्यक्रम फुलाटन रोडको पुलरस एभिन्यूको स्काउट हलमा हुँदैछ भोलि भोलि होइन यो आइतबार सेप्टेम्बर 16 तारिकका दिन. र श्रोताहरू अब म ढिला नगरिकन यहाँहरूसँगबाट बिदा हुन चाहन्छु आजका लागि. आगामी कार्यक्रममा म फेरि प्रस्तुत हुने नै छु. तबसम्मका लागि म यहाँहरू समक्षबाट बिदा हुन चाहन्छु. द अपकमिंग प्रोग्राम इज रेडियो नर्स. किप लिसनिङ रेडियो एट लेट 101.5 मेगाहर्ज एन्ड थ्याङ्क यू भेरी मच फर लिसनिङ भोइस अफ साङ्ग्रिला. अनि जाँदा जाँदै श्रोताहरू तपाईँहरूलाई भोलि आउन लागेका सञ्जीव सिंहको आवाजमा चुलेसीमा यो एकदमै चर्चित गीत उनको